नमस्कार, अन्तर संवादबाट सन्तोष रेग्मी। गत भदौ 10 गते रसुवाको भोटिकोशी नदी हुँदै त्रिशुलीसम्म आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि 7 अर्ब 23 अर्ब 31 करोड़ 52 लाख रूपियाँ आवश्यक पर्ने आकलन गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको विवरण अनुसार प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4 अर्ब 73 अर्ब 57 करोड़ 19 लाख रूपियाँ लाग्ने अनुमान गरिएको छ। यो कुल विपद व्यवस्थापन अर्थात पुनरुत्थानको आवश्यकताको 75% हिस्सा हो। पूर्वाधार क्षेत्रमध्ये सबैभन्दा बढ़ी ऊर्जा र सड़कमा क्षति पुगेको छ। यो आकलन सहित समग्र सन्दर्भमा हामी आजको अन्तर्संवादमा कुराकानी गर्नेछौ। राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचन हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
धन्यवाद, नमस्कार।
हजुर, अब यो जुन संक्षिप्त भनौँ यो आकलन जुन आएको छ, यो आकलन कसरी जारी गरिएको छ?
अब यो वास्तवमा यो दुत्रो क्षति तथा आवश्यकता आकलन भन्छौँ हामीले यसलाई, ऱ्यापिड डिजास्टर निड एसेसमेन्ट भनेर यो विगत 10-15 दिनको उसमा गरिएको नेपाल सरकारको अहिलेको संरचना सूचना तथ्याङ्कको आधारमा त्यहाँबाट संकलन गरेर यो बाढी प्रभावित क्षेत्रबाट रसुवा, नुवाकोट र अन्य धादिङ अन्य जिल्लाहरूमा र त्यसमा के हो भने यो हाम्रो अहिलेका यो सेटेलाइट इमेज भन्छौँ होइन, यो सिओबाट लिएका जस्तो कति क्षेत्रफल एरिया भयो, कुन कुन हाइड्रो पावर होइन, कुन कुन पुलहरू क्षति पुरा हुने, त्यो किसिमको सेटेलाइट इमेजबाट र ड्रोन सर्वे त्यो मार्फत र भएका सरकारी संरचनाबाट सङ्कलन गरेका तथ्याङ्कको आधारमा यो दुष्ट क्षति तथा आवश्यकता आकलन ऱ्यापिड डिजास्टर निड एसेसमेन्टको आधारमा यो चाहिँ एउटा राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदनको आधारमा हो भने यहाँले भन्नुभयो। यसमा मुख्यत खास गरेर यो एकदम प्रारम्भिक अनुमान हो, आकलन हो, किनभने यसको विस्तृत अध्ययन त अझै फेरि राष्ट्रिय योजनाले व्यापक रूपमा अहिले अध्ययन गर्ने भनेर तयारीको साथ लागिरहेको छ। प्रश्नावली र यो तयारी कसरी गर्ने भनेर सुरुवात गर्ने सुरु नै अब थालिसकेको छ र त्यसमा अब विशेष गरेर यो के भने प्रत्येक घर परिवारमा पुगेर त्यो खाली योजना अब गरेछ, त्यसले मुख्य चाहिँ जुन छ नि रियल चाहिँ डाटा तथ्याङ्क सङ्कलन हुन्छ। अहिलेको प्रारम्भिक आकलन हो जुन चाहिँ क्षति चाहिँ 4 खरब, क्षति नोक्सानी चाहिँ 4 खरब होइन जति छ होइन, त्यसमा यो चाहिँ र त्यसपछि यो जुन क्षति पुर्याएका नोक्सानी पुर्याएका पूर्वाधार र विभिन्न यो उत्पादनमूलक क्षेत्र सामाजिक क्षेत्रको पुनर्निर्माण र पुनरुत्थानको लागि भनेर 7 खरब 23 अर्ब जतिको यो अनुमान गरिएको छ।
जस्तो अब यो जुन तथ्याङ्क आयो, यो तथ्याङ्कले चाहिँ दुईटा कुरा भन्यो, एउटा चाहिँ क्षति करिब 4 खर्बको भयो होइन, यो हाम्रो प्रारम्भिक अनुमान हो, यहाँले अघि भनिसक्नुभयो, त्यसको विस्तृत चाहिँ अध्ययन यहाँहरूले फेरि गर्नुहुनेछ, त्यो पनि भनिसक्नुभयो। तर अहिलेको यो तथ्याङ्कलाई अलिकति विश्लेषण गरौँ, 4 खर्ब रुपियाँको चाहिँ क्षति भयो, अब भनेको चाहिँ झन्डै 7.5 खर्ब भनौँ न, 7 खर्ब 23 अर्ब भन्दा बढी चाहिँ यो अब पुनस्थापनामा पुनरुत्थानमा लाग्छ भनेको चाहिँ, जस्तो यो बस्तीहरूको पुनस्थापनाको विषय पनि हो होइन यो समग्र?
हजुर, यहाँ चाहिँ एकदम सही कुरा गर्नुभयो। यो 7 खरब 23 अर्ब भनेको बस्तीको जुन विभिन्न अब अहिले हामीले अहिले पिछित परिवारहरू होइन तिनीहरूको पुनर्निर्माण उहाँहरूको बस्तीको लागि पनि हो आकलन होइन सबै र त्यो र त्यसको साथै यो के हो भने यो अहिले भएका पूर्ण क्षति भएका जुन चाहिँ पूर्वाधारहरू जस्तो हाइड्रो पावर भयो, पुलहरू भए होइन, बिल्डिङहरूको पनि पुनर्निर्माणको खर्च प्रारम्भिक आकलन हो र यसमा यो दुई किसिमले हेरेको छ। अल्पकालीन 6 महिनाभित्रमा राहतका कार्यक्रम र केही टेम्पोररी किसिमका बस्तीहरू पनि बसाल्नु पर्ने हुन्छ, त्यो होइन यो विक्षिप्त परिवारलाई तुरन्त आवास केही टेम्पोररी किसिमले राख्नुपर्ने हुन्छ र राहतको कार्यक्रम हुन्छ, त्यो त्यो एउटा अल्पकालीनको लागि अलिकति कम छ, 8 अरब 73 करोड भनेर आकलन गरिएको छ भने अर्को दीर्घकालीन रूपमा जुन चाहिँ बस्ती बसाएर उहाँहरूको होइन र त्यो भवनहरूको पूर्ण क्षतिग्रस्त उसको पुनर्निर्माणको लागि चाहिँ 7 खरब 14 अरब गरेर टोटल चाहिँ 7 खरब होइन 23 अरब भनेर जुन चाहिँ आकलन गरेको छ यो चाहिँ प्रारम्भिक अनुमान हो
भनेको चाहिँ जुन क्षति हाम्रो भयो त्यो क्षति भन्दा त्यसलाई फेरि पूर्ववत अवस्थामा फर्काउन अथवा व्यवस्थापन गर्न भनौँ त्यो त्यसको झन्डै झन्डै चाहिँ डबल लाग्दो रहेछ होइन
किनभने यो क्षति अब यो अहिलेको नेपालको इतिहासमा यो सानो क्षेत्रमा ठुलो किसिमको यस्तो क्षति चाहिँ यो हामीले अनुभव गरेछौँ होइन जस्तो भूकम्पमा पनि क्षति भएको थियो झन्डै यही बराबर अथवा होइन तर ठुलो क्षेत्रहरूमा जस्तो 31 जिल्लामा भूकम्पले असर गरेको थियो एकै ठाउँमा यति धेरै जस्तो क्षति चाहिँ हाम्रो जस्तो यति ठुलो अब क्षति चाहिँ जस्तै 13 हाइड्रो पावरहरू होइन ड्यामेज क्षति भयो भने छ होइन अब जस्तै 55 किलोमिटर यो ठुलो पुरा पक्की रोडहरू पनि गए धेरै अब हाम्रो यो जस्तो 13 जलविद्युत योजना त भइहाल्यो अब अर्को चाहिँ विभिन्न रोडहरू अनि बिल्डिङहरू यति धेरै अब 7,000 जति होइन कति घर नै पुरै नष्ट पारियो एकै ठाउँमा कन्सन्ट्रेट भएको क्षति चाहिँ एकदम ठुलो छ कि यो थोरै जिल्लामा भएर 15 पालिकामा भयो भने 5 जिल्लाको यसमा एउटा बढी अब रसुवा र नुवाकोटमै भयो तर थोरै एकदम कन्सन्ट्रेट भएको ठुलो क्षति भएको छ यसमा
डाक्टर साहब अब यो जुन क्षति विवरण आयो यसले हामीलाई के कुरामा मद्दत पुर्याउँछ डाक्टर साहब अथवा हाम्रो यो उद्देश्य यो अहिले प्रारम्भिक क्षति विवरण सङ्कलन गर्नुको उद्देश्य के हो अब हामीले यसलाई कहाँ कहाँ यो तथ्याङ्कलाई कहाँ कहाँ प्रयोग गर्छौँ
अब एउटा चाहिँ त यो 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 किन प्रारम्भिक आकलनकै जरुरी थियो किनभने यसले चाहिँ हामीले आगामी दिनमा पुनर्निर्माण राहतका कार्यक्रमहरू होइन एउटा प्लानिङ योजनागत त कसरी यसलाई चाहिँ अब जलवायु अनुकूलित योजनाहरू जस्तो भू उपयोगका कुराहरू छ बसाइ बस्ती बसाउँदाखेरि कति खर्च लाग्छ र कसरी जानुपर्छ भन्ने किसिमको र कुन कुन क्षेत्रमा बढी क्षति भयो जस्तो सबभन्दा बढी पूर्वाधार क्षेत्रमा भएको छ होइन जस्तो त्यो पूर्वाधार क्षेत्रको यो यो 4 खरबको जुन चाहिँ हामीले क्षति नोक्सानी भनेको छ त्यसको सबभन्दा बढी चाहिँ झन्डै आधा जति जस्तो 46% जति खर्च चाहिँ पूर्वाधार क्षेत्रमा भएको छ भनेपछि यसको यो क्षति सबभन्दा धेरै पूर्वाधार क्षेत्र छ त्यसपछि उत्पादन क्षेत्र भनेको यो कृषि उद्योग धन्दा व्यापार र हामीले यो पर्यटनको कुरा गरेका छौँ त्यसमा 36-37% जति उत्पादन क्षेत्रमा क्षति छ र सामाजिक क्षेत्र भनेको निजी घरहरू यो सामुदायिक घरहरू बिल्डिङहरू यो स्वास्थ्य चौकी भनौँ न शिक्षा बिल्डिङ शैक्षिक संस्थाहरू यो गरेर 16-17% जति यो खर्च भएको छ र विभिन्न क्षेत्रगत हिसाबले योजना बनाउने र क्षेत्रगत रूपमा कसरी यो बजेटको अब जुडो गरेर विनियोजन गरेर प्लानिङ गर्ने र कसरी रेजिलिएन्ट प्लानिङ हुन्छ जो चाहिँ अब उत्थानशील अब आउने आगामी दिनहरूमा कसरी चाहिँ यो जलवायुजन्य सङ्कट र अरू विपत्का सङ्कटबाट बचाउने किसिमका योजना बनाउन सकिन्छ भन्ने त्यसको आधार हो र क्षतिपूर्तिको लागि पनि अब विभिन्न हाम्रा परिवारहरूको होइन यो संरचनाहरूको क्षतिपूर्तिको लागि पनि कसरी जान सकिन्छ भन्ने योजना र कार्यक्रमहरू निर्धारण गर्नलाई आवश्यक हुन्छ भन्ने मलाई लाग्छ
अब अहिले अहिले खास गरी प्रभावित क्षेत्रमा जो मतलब जोगिनु भएको छ सुरक्षित रहनु भएको छ उहाँहरूको एउटा मुख्य मुद्दा मध्येको एउटा त यहाँले अहिले राहत क्षतिपूर्तिको कुरा गर्नुभयो अर्को बिमाको विषय पनि छ यो हाम्रो यो यो प्रारम्भिक अनुमानले या यो आकलनले उहाँहरूको बिमा रकम प्राप्तिका लागि सहयोग गर्छ कि अथवा यहाँले भन्नुभएको अब हामी जुन विस्तृत अध्ययन गर्छौँ भनेर यहाँले भन्नुभएको छ त्यो विस्तृत अध्ययन
अब यो त विस्तृत अध्ययन भएको किनभने बिमा फेरि बिमा चाहिँ घर परिवार कतिपय त अब संरचना अनुसार बिमा फर्बोला होइन कतिले घर परिवार कसैको बिमा नै छैन होइन यो विभिन्न किसिमको विस्तृत अध्ययनबाट मात्रै यो डिटेल यो घर परिवार अनुसार अथवा संरक्षण अनुसार कसरी यो प्लान गर्ने भन्ने हुन्छ यो अहिले त यो द्रुत गतिको एउटा ऱ्यापिड निड एसेसमेन्ट भनेर यो क्षति र नोक्सानीको आकलन र यसले हामीले टेन्टेटिभ रूपमा कति क्षति भयो र कसरी यो अब हामीले डोनर कहाँ जानलाई अब हामी क्षतिका कुरा यति अनुमान भएको छ यसरी हामीले रिक्वेस्ट गर्ने होइन अब जस्तो पुनर्निर्माणको लागि तयारी गर्नलाई केही आधार दिने कुरा भयो र हामीले विस्तृत रूपमा अध्ययनले अब यति नै हुनसक्छ अलिकति बढी पनि अझ बढी पनि हुनसक्छ र त्यो क्षेत्रगत अनुसार अझ डिटेल घर परिवार अनुसार होइन अब यो सामुदायिक संस्था अनुसार अब यो के भन्छ भने प्रतिष्ठान संरचनागत अनुसार कति क्षति भयो र कसरी जान सकिन्छ भन्ने योजना बनाउनलाई विस्तृत अध्ययन नै यो जारी सुरु भइसकेको छ अब त्यो बाट हुन्छ
भोटेकोसी नदी हुँदै त्रिशुली नदीसम्म आएको बाढीले पारेको क्षतिको द्रुत आकलन गरिएको छ खास गरी राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहित संयुक्त प्राविधिक टोलीले उक्त विवरण तयार पारेको हो 7,23,31,52,00,000 रूपियाँ अब यसको पुननिर्माणमा लाग्ने अनुमान गरिएको छ 4 खर्ब बढी क्षति भएको तथ्याङ्क निकालिएको छ यिनै विषयमा कुराकानी गरिरहेका छौं अन्तर्संवादमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौसन हामीसँग कुराकानीमा हुनुहुन्छ अब डाक्टर साहब अब यो क्षतिको जुन विवरण छ यो यसको यहाँले अघि भन्नुभयो अब यसको दाताहरूसँग अथवा सरकारले दाता सम्मेलन गर्ने भनेको छ यी यावत कुराहरू छन् त्यसपछि अब भूकम्पपछि गठन गरिएको जस्तै पुननिर्माण प्राधिकरण गठन गर्न पनि सकिन्छ या चाहिने यो अहिलेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले नै त्यो काम गर्न पनि सक्छ यद्यपि त्यसमा राष्ट्रिय योजना आयोगको ठूलो भूमिका हुन्छ अब यो अवस्था अब हामी कहाँ अब हिमनदीहरूमा हिमनदी हुँदै यस्तो अवस्था हुने धेरै खतराका विषयहरू छन् हामी संवेदनशील भूगोलमा छौं हाम्रा योजनाहरू अब कतातिर लक्षित हुन्छन् राष्ट्रिय योजना आयोगले जस्तो कानून मन्त्रालयले के भन्यो भने हामीले यत्रो खालको चाहिँ यो विपद होला र यसका लागि आवश्यक पर्ने कानूनहरू चाहिँ हामीलाई यस्तो यस्तो खालको कानून चाहिएला भन्ने थाहा भएन हामीले त्यो गरेनौँ हाम्रो कमी कमजोरी रह्यो अब हामी कानून बनाउन लाग्यौँ भनेर भनेको छ सरकारले त्यसै गरी अब योजना आयोगले चाहिँ योजना बनाउँदाखेरि अब यो विपदले हामीलाई कस्तो खालको ऐना देखाइदियो
अब यो वास्तवमा यसले चाहिँ हामीले भविष्यको योजना बनाउँदाखेरि अब अध्यावधिक होइन यस्तो विभिन्न किसिमका पञ्चवर्षीय योजनादेखि लङ टर्म हामीले जुन भिजनहरू राख्दाखेरि अब यो जलवायु जन्य विपद यस्ता खाले जोखिमहरू ठुलो छन् र त्यो खाले जोखिमको लागि वैकल्पिक अब योजनाहरूको यो जोखिम आएको खण्डमा कस्तो किसिमको अब प्लान हुनुपर्छ होइन त्यो किसिमको सिनेरियो प्लानिङ खाले त्यो गर्नुपर्ने आवश्यकता देखियो यसमा किनभने अब हामीले विनियोजन गरेका बजेट प्रक्षेपित गरेका बजेट र त्यो टार्गेट यो यस्ता किसिमका विपद भइराखेको खण्डमा पुरा हुन सक्ने अवस्था भएन त्यसको लागि हामीले अर्को किसिमले अल्टरनेटिभ किसिमले पनि यो विपदमा कसरी जाने भन्ने किसिमका योजना पनि बनाउने र अहिले अबको योजना भनेको रेजिलिएन्ट प्लानिङ भनेर यो विपदको जोखिमलाई अब कसरी चाहिँ रेजिलिएन्ट बनाउने खाले प्लानिङ गर्नु पर्यो त्यसको लागि भू उपयोगका योजना पनि एकदम रेजिलिएन्ट हुने र बस्ती विकास कतातिर लग्ने नदीको छेउमा बस्दाखेरि धेरै यो विपदका समस्याहरू क्षति बढी हुने होइन अब मानव हरूको बस्ती विकास उसमा कता बस्ती विकास कतातिर गर्नुपर्छ कसरी जानुपर्छ र यो इन्फ्रास्ट्रक्चरहरू पूर्वाधारको विकास कसरी जानुपर्छ कसरी विपदबाट को जोखिमबाट बस्ने उपाय किसिमले बनाउनुपर्छ भन्ने हो र अर्को किसिमका यो उत्पादनशील क्षेत्रहरूलाई कतातिर लाने होइन यो जोखिम न्यूनीकरण गर्नलाई कसरी जाने भन्ने किसिमका योजनामा हामीले लाग्नुपर्छ यो रेजिलिएन्ट कसरी रेजिलिएन्ट उत्थानशील योजना बनाउने अब
भनेको चाहिँ हाम्रा जुन नियमित योजनाहरू छन् जुन नियमित योजनाहरूमै अब हामीले चाहिने विपदको सम्भावनालाई आकलन गर्दै त्यसबाट कसरी जोगिने भन्नेमा ध्यान दिनुपर्ने भयो नि त
ध्यान दिनुपर्ने हो र त्यो किसिमको त्यो सिनेरियोलाई पनि अध्ययन गरेर हामीले प्रक्षेपण गरेर त्यो किसिमको योजना जानु पर्यो र सकेसम्म उत्थानशील र विपदबाट रेजिलिएन्ट बनाउने होइन रेजिलिएन्ट प्लान भन्छौँ उत्थानशील योजनाहरू
त्यसलाई अलिकति डाक्टर साहब अझै यसलाई स्पष्ट पारिदिनुहोस् न जस्तो हाम्रा योजनाहरूमा अब के हुन्छन् कसरी अब ठ्याक्कै बुझ्ने भाषामा अब यो अहिलेसम्म हामीले यसरी बनायौँ अब यस्तो खालको परिस्थितिहरू सिर्जना भयो अब हाम्रा बन्ने योजनाहरू चाहिँ यो कसरी यी समस्या
एकदम अब सही कुरा भन्नु अब जस्तो हाम्रो एउटा अहिलेको धेरै जस्तो बस्ती विकासहरू नदीको किनारमा भयो होइन अब एकदम ठुलो क्षति हुनेको कारण चाहिँ हाम्रा संरचनाहरू भौतिक संरचना धेरै नदीको किनारमा भयो जसले चाहिँ यस्ता किसिमका विपद आउँदाखेरि धेरै क्षति भयो नोक्सानी भयो एउटा होइन जनताको जीविकोपार्जन पनि लस भयो, यो पूर्वाधार क्षेत्रमा ठुलो लस भयो, यो किसिमले अलिकति अब अलिकति त्यो नदी कटान नदीको बाट अलिक टाढा जानुपर्छ भन्ने हो। त्यसमा फेरि यो ल्यान्डको भूमिको कुराहरू हुन्छ, त्यसमा अब कसरी जाने, अब यो अहिलेको कानुनको कुराहरू छ, अब अहिलेको कानुनले पनि कानुनमा पनि केही संशोधन गर्नुपर्ने कुरा के हो भने अब बस्ती विकास कतातिर लग्ने, अब यदि अलिकति अब कस्ता किसिमका जमिनहरूको प्रयोग गर्ने, त्यसमा जङ्गल पनि होला होइन, अलिकति खेतीको उर्वर भूमिभन्दा अलिक टाढा जाने होला, अब त्यो किसिमका जमिनका प्रयोग गर्नलाई पनि कानुनका सुधारहरू गर्नु, कानुनको अहिलेको कानुनमा पनि केही सुधार हुनुपर्ने भयो। अनि अर्को चाहिँ हामीले अब यो आगामी दिनहरूमा यस्ता किसिमका जलवायु जन्य र विपदहरू आइराख्ने भएको हुनाले उत्थानशील त्यो क्षमता कसरी अब जनताको त्यो विपदसँग जुड्न सक्ने क्षमता कसरी वृद्धि गर्ने होइन, त्यो किसिमका संरचनाहरूको पनि विकास, जस्तै अब हाइड्रो पावरमा धेरै कुराहरू, अब जस्तो टनेलबारी निकाल्न पनि अहिले 10-15 दिनमा पनि कठिन भयो भने त्यो टनेलको संरचना पनि अलिकति त्यस्तो अवस्थामा अर्को किसिमको टनेलबाट निस्किने किसिमका बाधाहरू होइन यो त्यस्ता खेल बनाउनु पर्ने देखियो, त्यो संरचना पनि अलिकति नदी किनारदेखि टाढानी हुनुपर्ने देखियो, अब यो एकदम यो हामीले खेती उर्वर कृषि भूमिहरू जुन खोलाको किनारमा छन् अब त्यो पनि अलिक अब यो तटबन्धनका कुराहरूदेखि लिएर बस्ती विकासका अरू विभिन्न किसिमका योजना हामीले बनाउँछ, त्योलाई चाहिँ हामीले यो त्यसलाई कसरी विपदबाट होइन क्षतिबाट न्यूनीकरण गर्ने र आगामी दिनमा जनताको ज्यानको सुरक्षा कसरी गर्ने, त्यस किसिमका बिल्डिङहरू संरचनाहरू पूर्व सूचना प्रणालीको पनि विकास गर्नुपर्ने हो, पूर्व सूचना प्रणालीको अध्ययन त्यस्ता खाले संरचनाहरू सूचना मार्फत अब जनताको क्षमता पनि अभिवृद्धि गर्ने र तुरन्त सूचनाको प्रभाव गरेर यो क्षतिलाई न्यूनीकरण गर्न सकिने त्यस्ता किसिमका योजनामा हामी लाग्नुपर्छ भन्ने मलाई लाग्छ।
डाक्टर साहब, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ, भनौँ न यो हामीलाई आएको यो अकल्पनीय नै भनौँ, एक प्रकारले हुन त कतिपय अनुमानहरू गरिएको थियो तर जुन चाहिँ यो स्तरको आयो त्यो स्तरको चाहिँ अनुमान हाम्रो सरकारी तौरबाट या सम्बद्धहरूले गरेका थिएनन् भनेर सम्बद्ध उहाँहरूले नै भन्नुभएको छ। अब अलिकति अर्को प्रसङ्गमा चाहिँ नयाँ जनादेश आएको छ, नयाँ सरकार छ, आम तहको एउटा अपेक्षा छ, आशा छ कि सरकारले विगतका सरकारहरूले विगतका पार्टीहरूले सही ढंगले काम गर्न सकेनन् भन्ने निष्कर्षसहित दुई तिहाईको अहिले सरकार छ। यो आशा अपेक्षा पूरा गर्ने सन्दर्भमा राष्ट्रिय योजना आयोगको पनि ठूलो भूमिका छ, अथवा आशा अपेक्षा योजना आयोगसँग सम्बन्धित पनि छ, कसरी त्यो आशा अपेक्षा पूरा गर्न यहाँहरूले सरकारलाई साथ दिनुहुनेछ?
अब मुख्यतः यो हाम्रो राष्ट्रिय योजना आयोगको तथ्यमा आधारित हामीले योजना बनाउने, नीति निर्माण बनाउने होइन, तथ्यमा आधारित जस्तो यो सही रूपमा हाम्रो ग्राउन्डको अब होइन स्थानीय तहको र हाम्रो प्रदेशको समन्वय गरेर विभिन्न अन्तर निकाय अन्तर प्रदेश अन्तर सरकारको बिचको र अन्तर निकायको बिचमा समन्वय गरेर तथ्यमा आधारमा त्यो किसिमका अब योजना बनाउने र त्यो खाले अनुगमन गरेर देश नेपाल सरकारलाई होइन सही नीति निर्माण र सही उसमा सहयोग गर्ने हो। अब यो राष्ट्रिय योजनाको काम चाहिँ कार्यकारी अधिकार चाहिँ अब हाम्रो मन्त्रालयमा हुने भयो होइन, सरकारसँग योजना आयोगले त्यो कार्यान्वयन गर्नलाई चाहिने आवश्यक नीति निर्माण योजनाहरू सही रूपमा तथ्याङ्कमा आधारित र सही उसमा विश्लेषणको आधारमा बनाउने हो, त्यो कार्यमा अब योजना आयोग लागिरहेको छ र त्यसमा अब त्यसमा अलिकति के छ भने यो समन्वय गरेर जस्तो स्थानीय तिनै तहको सरकारको र विभिन्न निकायको बिचमा समन्वयकारी भूमिकामा लिएर, किनभने अब यो समन्वय बिना हाम्रो सरकार चाहिँ तिन तहको छ, अब आफ्नो आफ्नो किसिमका कार्यक्रमहरू र कतिपय कुराहरू डुप्लिकेसन पनि हुने र त्यसलाई समन्वयकारी भूमिकामा कसरी सहयोग पुर्याउने र त्यो किसिमको अनुगमन र योजना निर्माण गर्ने भन्नेमा नै अब नेपाल सरकारलाई सहयोग गर्ने हो र त्यसमा विशेष गरी त्यो अध्ययन र अनुसन्धानको आधारमा तथ्यको आधारमा अनुसन्धानको आधारमा चाहिँ योजनाहरू सही योजनाहरू निर्माण गर्ने र नीति निर्माण गर्ने त्यसलाई कार्यान्वयनमा सहयोग पुर्याउने यो नै हो।
हजुर हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
हवस् धन्यवाद। अब मलाई पनि यो सानो कुरा केही कुराहरू यो अहिलेको विपदको बारेमा राख्न दिनुभएकोमा रेडियो नेपाललाई धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचन, राष्ट्रिय योजना आयोगले विपद प्राधिकरणसँगको सहकार्यमा खास गरी पछिल्लो बाढीपछिको क्षतिको प्रारम्भिक आकलन सार्वजनिक गरेको छ। यिनै विषयमा अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्रहरू राजु थापा र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।